نحمده ونصلي على رسوله الكريم. اللهم صل على محمد وعلى آل محمد كما صليت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. اللهم بارك على محمد وعلى آل محمد كما باركت على إبراهيم وعلى آل إبراهيم إنك حميد مجيد. قال الله تعالى في القرآن المجيد: فأعوذ بالله من الشيطان الرجيم، بسم الله الرحمن الرحيم. إني جاعل في الأرض خليفة. صدق الله العظيم. یہ آیت کریمہ کا ایک ٹکڑا جو تلاوت کیا گیا، دراصل یہ ابھی اس کا سوال پوچھا گیا تھا کہ اللہ جل شانہ یہاں ایسا کیوں فرماتے ہیں؟ فرشتوں سے اللہ تعالی نے فرمایا: میں زمین پر ایک خلیفہ بھیجنے والا ہوں. زمین پر خلیفہ بھیجنے والا ہوں. تو یہی تھوڑی سی گفتگو ہو رہی تھی، جس کو تھوڑا سا میں دہراؤں گا. اصل میں یہ انسان کی شرافت اور اس کے کمال کی اس میں دلیل ہے. انسان کے اعلی مرتبے اور اعلی درجے کی اس میں دلیل ہے. ہم سب لوگ صورتاً انسان ہیں، صورتاً اللہ جل شانہ نے ہم پر یہ کرم کیا کہ ہم کو انسان بنایا. اب ایک شخص اپنے مرتبے پر نہ رہے اور اسے نیچے آ جائے، یہ اس کی کیا ہے؟ حماقت. یعنی کوئی بادشاہ ہو یا شہزادہ ہو، پرنس ہو، اور وہ چماروں جیسا کام کرے، ایسا کرنا ٹھیک ہے؟ لیکن شیطان نے انسان کو ورگلا کر شاہی مرتبے سے نیچے اتار کر اس کو اسفل سافلین میں پہنچا دیا. سب سے پہلا کام انسان کا، کسی بھی انسان کا کیا ہونا چاہیے؟ کیونکہ اللہ تعالیٰ نے انسان کو عقل دی ہے، شعور دیا ہے، سب سے پہلا کیا ہونا چاہیے؟ ہمارے اتنے کام ہیں اور ان سب میں ہم پریفرنس، ترجیح کس کام کو دینی چاہیے؟ کسی بھی انسان کو ظاہر ہے سب سے پہلے اگر اس کے پاس تھوڑی سی عقل ہے تو یہ سب سے پہلے اپنی حقیقت کو سمجھنے کی کوشش کرے کرے گا نہیں کرے گا. اسی لیے کہا گیا یہ ہے کہ اگر کسی کے پاس دین کی دعوت نہیں پہنچی، کوئی ایسی جگہ رہتا ہے جہاں کوئی دائی دین کا دعوت دینے والا اس کو نہیں پہنچا. حضور اقدس صلی اللہ علیہ وسلم کی رسالت کی خبر اور دین حق کی خبر اس تک کسی نے نہیں پہنچا. اب کس وقت کیا معاملہ ہوگا؟ اس کو تو دین کی دعوت پہنچی نہیں کہ وہ انکار کرے اور کفر کرے, اس تک تو پہنچی نہیں پہلے ہی سے. لیکن اب رسالت کو اگر اس کو نہ پوچھا جائے گا رسالت کے بارے میں, لیکن توحید کے بارے میں اس کو ضرور پوچھا جائے گا, کیونکہ انسانی فطرت میں یہ چیز رکھی گئی ہے کہ اس کے اندر ایک خیال آتا ہے کہ آخر میں کون, میری حقیقت کیا ہے. اور یہ ساری کائنات اور یہ دنیا اس کے بارے میں اس کے دل میں ضرور خیال آتا ہے. تو ہر انسان کے ذہن میں یہ خیال, اور اگر وہ سوچ لے گا تو کہے گا نہیں واقعی یہ سب سے پہلے تو مجھے امام غزالی رحمۃ اللہ علیہ کا نام سنا ہے. امام غزالی علیہ رحمہ کا ایک شعر, عربی کا متن اس کو مجھے یاد نہیں ہے, میں ترجمہ بتاؤں گا. امام غزالی ایک جگہ فرماتے ہیں کہ بھائی تمہیں اپنے انتڑیوں کی خبر نہیں, تمہیں خدا کی کیا خبر ہوگی, یعنی تمہیں ابھی اپنے آپ کی بھی خبر نہیں تو اب خدا کو کیا پہچانو. تو سب سے اول سوال جو اپنے ذہن اور دل کرتا ہوگا, ضرور کرتا ہوگا, ایسا نہیں ایک نہیں کرتا ہوگا, میں یہ کہوں گا آپ کو کہ آپ کو اپنے ذہن سے سوال کرنا چاہیے, دل سے کرنا چاہیے, آپ کا دل یہ ضرور سوال کرتا ہوگا اور آپ کے ذہن میں یہ چیز خود ہوگی. لیکن اب دل میں جو چیز پیدا ہوتی ہے اس کو دائیہ بولتے ہیں. کیا بولتے ہیں؟ یعنی ایک کیا کہتے ہیں اس کو, کسی چیز کی تڑپ یا کسی چیز کی تلاش یا طلب پیدا ہوتی ہے. اب یہاں پر فرق ہو جاتا ہے عقل مند اور غیر عقل مند میں, کہ اگر عقل مند کے دل میں طلب پیدا ہو گئی, وہ اس طلب کو حاصل کرنے کے لیے اس کے ذرائع اختیار کرتا ہے, اور غیر عقل مند اس پر شیطان غالب آتا ہے, وہ اس ضمیر کی آواز کو نہیں سنتا ہے. ضمیر اندر, انر کانشنس, اندر سے ضمیر. حدیث شریف میں آیا ہے کہ سب سے پہلے کیا کرنا چاہیے, آپ کے ذہن میں کوئی سوال آ جائے گا, آپ کو کیا کرنا چاہیے, مفتی صاحب سے پوچھنا چاہیے, مولوی صاحب سے پوچھنا چاہیے, کسی بڑے سے پوچھنا چاہیے. حضور صلی اللہ علیہ وسلم نے فرمایا پہلے اپنے دل سے پوچھ, استفت قلبک, اندر ضمیر جو ہے اس ضمیر سے پہلے پوچھو. کبھی انسان کرتا ہے کہ حضرت مفتی صاحب کیا یہ جائز ہے, کوئی اپنی صورت ہوتی ہے اس کو, لیکن اس کے اندر دل گواہی دیتا ہے کہ میں اسے جواز مانگ رہا ہوں, اصل میں جائز نہیں ہے. اندر اس کے دل میں یہ چبھن ہوتی ہے اندر سے. اب شیطان کو اور نفس کے ورگلانے کہ کہیں سے مفتی صاحب اس کو جائز کراتے, اب اس کو پوچھتا ہے. حالانکہ یہ میں نہیں کہتا ہوں ان سے نہیں پوچھو, پوچھنا تو ان سے ہے, سیکھنا ان سے ہے, لیکن اندر ایک دل کی آواز ہمیشہ سے ہوتی ہے. دل کی آواز ہمیشہ سے ہوتی ہے, ضمیر کی آواز آپ کو کہو, کانشنس کی آواز کہو, جو بھی کہو, انر کانشنس کہو. تو وہاں سے اب عقل مند اس ضمیر کی آواز پر کان لگا دیتا ہے, اور جس کو شیطان نے مغلوب کر دیا اب وہ اس کو سنی انسنی کر دیتا ہے. سمجھ؟ अब ये जो दाइया पैदा होता है जल में, अब दाइया आप समझ गए, जल में एक तलब पैदा होती है किसी काम करने की या किसी चीज की, ये दाइया आता कहाँ से, ये कहाँ से आता है, इसको याद रखना चाहिए कि ये अल्लाह ताला की तरफ से इनामात होते हैं, अल्लाह ताला की तरफ से इनामात, यानी जो भी नेकी करने का ख्याल दिल में गुजरा, जो भी नेकी करने का दिल में, ये अल्लाह ताला की तरफ से इनाम है। अब इसके साथ क्या करना चाहिए, इसके साथ मेहमान का जैसा सलूक करना चाहिए। आप किसी के घर में गए मेहमान, उसने आपकी कदर नहीं की, तो आपने कुछ दिल को समझाया ऐसे बेचारा मजबूर होगा वो होगा, फिर दूसरी बार भी आप गए, उसने आपकी कदर, आप किसी वजह से तीसरी बार भी आ गए और उसने आपकी बेकदरी की, चौथी बार आप जाएंगे, उसके बाद जाएंगे, तो ये दाइया जो दिल में पैदा होते हैं इनका यही हाल होता है कि अगर ये इंसान इनकी कदर नहीं करता तो इसके पास आना बंद हो जाए, इसके पास नहीं आएंगे। एक बुजुर्ग थे बैतुल खला में थे, कैटरीन में थे, तो वहां से आवाज लगा रहे हैं खादिम को, और इधर आ इधर आ, वो खादिम परेशान, बैतुल खला में बोलना ना जाए, ये तो देखो क्या शोर कर रहा है, तो वहां से कुर्ता निकाला, उसको बुला रहे हैं, वो ये फलां को दे, वो खादिम कहता है अल्लाह के बंदे थोड़ी बाहर आकर 2 मिनट के बाद में दे, वो कहां मानता। बहरहाल वो वहां से बैतुल खला से बाहर आ गए, खादिम ने कहा हजरत कौन सी मुसीबत कौन सी कयामत आती 2 मिनट के बाद ही मैं देता, और वहां कहा बेटे तुम नहीं समझते, मुझे अपने नफ्स पर भरोसा नहीं, मेरे दिल में नेकी पैदा करने की जो ख्वाहिश पैदा हुई, मेरे को ये यकीन नहीं था 2 मिनट के बाद ये रहेगी या नहीं रहेगी। आप भी देखेंगे अपने अंदर, आप गौर करो कि आप कभी कहें कि मैं अब ये नेकी करूंगा, 10 मिनट के बाद या दूसरे दिन वो नदारत, जब आया था उस वक्त कदर नहीं की, जब मेहमान आया था दाइया आया था अल्लाह की तरफ से उस वक्त उसकी कदर, अब उसने आना बंद कर दिया, फिर एक बहाना दूसरे बहाना से नफ्स को समझाया कि नहीं अब ये नहीं करना, कल करूंगा परसों करूंगा। तो ये दाइया जो पैदा होता है ये अल्लाह की तरफ से क्या होता है, मेहमान होता है, तो इनकी कदर करना चाहिए। जो अल्लाह के इनामात की कदर नहीं करेगा उस पर इनामात की बारिश रोक दी जाएगी या ज्यादा कर दी जाएगी, अल्लाह ताला हिफाजत करे, उस पर इसको रोक दिया जाएगा। अब दाइया पैदा होता है इसके दिल में कि भाई आखिर मेरी हकीकत क्या है, आखिर में तो हम उस बात की वो अर्थ कर, मेरी हकीकत, और मैं अब इस फहमे सलीम रखने वाले इसके लिए अब इसको क्या करना चाहिए, ये इसके तरजीहात, ये जो प्रेफरेंसेस हैं या जो इसकी प्रायोरिटीज बनाई है, ये इसके प्रायोरिटीज लिस्ट के ऊपर आएगा या बॉटम में आएगा, कहाँ आएगा, ऊपर आएगा। तो पहली तरजीहात में जो आएगा उस तरजीह के लिए इसको क्या करना चाहिए, अगर ये नहीं करता है तो ये उस दर्जे से नीचे आ गया। हमको अल्लाह ताला ने इंसान बनाया, क्या हम वाकई इंसान हैं, हमको इंसान बनाया क्या हम वाकई, अब इंसान किसको कहेंगे, जिसमें इंसानियत हो, जिसमें इंसानियत हो। अब हम सब लोग जो यहां बैठे हुए हैं, شکل و صورت سے کیا ہیں؟ انسان ہیں. تو کیا ہم سب انسانیت سے باخبر بھی ہیں؟ انسان جب نام کسی چیز کا, یا ہماری زندگی حیوانیت کی طرح گزر رہی ہے؟ انسان کس کو کہیں گے جس میں, یہ تو سیدھی سی 2+2=4 اتنا آسان ہے یہ. انسان کس کو کہیں گے جس میں انسانیت ہو؟ اب انسانیت میرے میں ہے, اب مجھے خبر ہی نہیں انسانیت کیا ہے, مجھے خبر بھی نہیں انسانیت ہے کیا چیز. میں نے اس کی کوشش نہیں کی, آپ لوگ یہاں آئے, گھروں کو چھوڑا, ایک مقصد لے کر آئے کہ ہم کو جو ہم میڈیکل سلیبس ہے اس کو پورا کرنا ہے, اور اس کے لیے ہم محنت کرتے ہیں. بہت اچھا, کیوں محنت کرتے ہیں؟ جی ہم پروفیشن ہمارا ہوگا, پھر ہمیں جاب ملے گا, پھر ہم اپنی زندگی بسر کریں. تو ایک آپ کے لیے پاس ایک مقصد ہے, اس مقصد کو سامنے رکھ کر آپ رات کے 2 بجے تک بھی پڑھتے ہیں, 12 بجے تک بھی پڑھتے ہیں, دن کو بھی پڑھتے ہیں, اور اتنی اتنی نتیں گھر کو اور یہاں جو منہ کی گرمی سب کچھ برداشت کرتے ہیں, گھر والوں کو چھوڑا. آپ کے پاس ایک مقصد ہے, ٹھیک, کیا اسی طرح سے آپ کے پاس یہ مقصد ہے کہ ہم انسان بنے؟ اپنے اپنے آپ سے, اپنے اپنے گھوم میں جا کر اپنے ضمیر سے سوال کرو. جب آپ یہاں سے جائیں گے تو اپنے ضمیر سے سوال کرو, کیا واقعی ہمارے پاس ایسا ہی مقصد ہے کہ ہم جس طرح اس مقصد کو پورا کرنے کے لیے اتنا محنت کرتے ہیں, ہم انسانیت کو جاننے کے لیے. اگر مجھے کوئی کہتا ہے اسلام کیا ہے, تو میں ایک چھوٹا سا جملہ جو میں نے سمجھا ہے کہ اسلام کیا ہے, اسلام یہ ہے کہ انسان انسان بنے. ہیومینٹی کا دوسرا نام اسلام ہے, انسان. اب یہ ہم اس کو سمجھ نہیں پا رہے ہیں کیونکہ ہمیں انسانیت خبر نہیں, ہماری زندگی حیوانیت ہے. اب اس کو حیوانیت سے نکال کر انسانیت کے درجے میں, ہاں آپ کتنا محنت کرتے ہیں اپنے اس پروفیشن میں, اللہ تعالیٰ آپ کو اس میں اور کامیابی کرے, اس کی بھی بہت ضرورت ہے. اور یہ آپ کا پروفیشن اس میں معاون ہے, یعنی ہیلپر ہے, اس سے ٹکراتا نہیں ہے. تو یہ ایک کا فضل ہے ہمارے پروفیشن پر کہ یہ اس میں مدد دیتا ہے, اس کے خلاف نہیں ہے یہ. لیکن اس کے ساتھ ساتھ جو اس سے اعلیٰ مقصد, جو بیسک مقصد ہے کہ ہم کو اللہ نے کہاں سے شروع کیا, انی جاعل فی الارض خلیفۃ, میں اس انسان کو خلیفہ کی حیثیت سے زمین پر بھیج رہا ہوں. اب فرشتے ہیں, اب فرشتے کتنے اچھے مخلوق, جنت میں اللہ کے عرش کو تھامے ہوئے ہیں, اللہ کے پاس ہیں, عرش میں ہیں, جنت میں ہیں, اور کیسے کیسے مقرر بدے ہیں. لیکن فرشتوں نے سرنڈر کر دیا, سبحانک لا علم لنا الا ما علمتنا, انہوں نے ہتھیار ڈال دیا. اور آدم علیہ السلام کے سر پر یہ تاج رکھا گیا, وَلَقَدْ كَرَّمْنَا بَنِي آدَمَ, اللہ نے فرمایا, اللہ تعالی نے اب ہمارے لیے اب کیسا اعزاز فرمایا, اس کو سمجھو آپ. اگر ایک اپنی حیثیت ہی کو نہیں سمجھتا ہے تو پھر وہ کیا کرتا ہے, اس کی حیثیت کیا اگر اپنی حیثیت ہی کو نہیں سمجھتا ہے. اب یہ وَلَقَدْ كَرَّمْنَا بَنِي آدَم, کہ بنی آدم کے سر پر اللہ نے کمال کا اور اعلی مرتبے کا تاج رکھا. کس کے سر پر رکھا؟ کس کے سر پر رکھا؟ آپ کے سر پر. وہ باقیوں کو چھوڑو بنی آدم, ہم تو ہر ایک تو اسی میں ہے. وہ کہتا میرے سر پر رکھا, رکھا نہیں رکھا. اب کسی کو تاج دیا جائے, بادشاہ بنایا جائے اور وہ چماروں جیسا کام کرے, اس کو سزا بھی ایسی ہوگی نہیں ہوگی. جس کو آپ بیسٹ دیتے ہیں اور اگر وہ تھوڑا سا گڑبڑ کرتا ہے, اس کی سزا بھی زیادہ ہوگی. تو سب سے پہلا کام جو ہے اپنے مقام کو پہچاننا ہے. اللہ نے جو ہم کو بنایا, اس مقام کو, اس حیثیت کو پہچاننا. عروج آدم خاکی سے انجم سے ہم جاتے ہیں. یہ زمین آسمان اور یہ سارے عطا کے فرشتے, ان کو معلوم ہے اس خمیر میں کیا موجود ہے, یہ خاک کا پتلا اس میں کیا موجود ہے, ان کو معلوم ہے. لیکن اس خاک کے پتلے کو اپنے سے بے خبر. یہ زندگی میں ابھی یہی عرض کر رہا تھا کہ جنت سے جو یہاں بھیجا گیا, عام طور پر ہماری یہ غلطی ہے لوگوں میں, وہ کہتے ہیں کہ انسان کو سزا دی گئی, جنت سے نکالا گیا, زمین پر بھیجا گیا. نہیں, یہ صحیح نہیں ہے. حدیث شریف میں نبی کریم صلی اللہ علیہ وسلم نے فرمایا, جب وہ معراج میں گئے, آسمانوں میں ملاقات ہوئی موسیٰ علیہ السلام سے, آدم علیہ السلام سے, وہاں مناظرہ ہوا, ڈبیٹ ہوا, آدم علیہ السلام اور موسیٰ علیہ السلام. موسیٰ علیہ السلام نے کہا, اے آدم, اگر وہ آپ وہ گندم کے درخت کے پاس نہ جاتے تو ہمیں یہ مصیبت, یعنی دنیا میں جانے کی نوبت نہ آتی, ہم جنت میں ہوتے. تو آدم علیہ السلام نے پوچھا, اے موسیٰ, تم کیا وہی موسیٰ ہو جو بنی اسرائیل میں مبعوث ہوئے, بڑے پیغمبر بنے, حتیٰ کہ اللہ تعالیٰ نے کلیم اللہ بنایا, جس کے ساتھ اللہ تعالیٰ نے ہم کلامی فرمائی؟ کہاں, میں وہی موسیٰ ہوں. کہ اگر تو زمین پر نہ گیا ہوتا تو یہ مقام کہاں سے ملتا؟ تو حضور اقدس صلی اللہ علیہ وسلم فرمایا, یہ مناظرہ, یہ بحث یا یہ ڈبیٹ آدم علیہ السلام نے جیتا, موسیٰ علیہ السلام لاجواب ہو گئے, اس کو جواب نہیں بن پڑا. تو دنیا میں انسان کو ترقی کے لیے بھیجا گیا, تنزل کے لیے نہیں بھیجا گیا. اس کے لیے بھیجا گیا, جنت میں ترقی ممکن نہیں تھی. کیوں؟ ترقی کا دار مدار ہے دو چیزوں پر, ترقی کا دار مدار دو چیزوں پر, ایک علم پر اور ایک عمل پر, معرفت پر اور عمل پر. جنت دار العمل نہیں ہے, دار العمل یہ جنت دار العمل دار العمل ہے. الدنیا و مزرعۃ الآخرہ, یہ دنیا کھیتی. اس لیے تو یاد رکھو پیارے بچوں, یہ زندگی اتنی قیمتی ہے. کون سی زندگی؟ جس کو ہم ضائع کرتے ہیں. یہ زندگی جس کو ہم ضائع کرتے ہیں, اس کا ایک ایک لمحہ, ایک ایک لمحہ, یعنی پوری کائنات کی قیمت آپ ادا کرو، ایک لمحے کی قیمت نہیں ادا سکتے. اب دنیا میں سب سے اعلیٰ جو بندے ہوئے وہ تو پیغمبر ہوئے، اور پیغمبر کیا ہوتے ہیں؟ معصوم. پیغمبر معصوم کے معنی، یہ معصوم کے معنی یہ کہ ان کو اللہ کی طرف سے حفاظت ہوتی ہے، گناہ نہیں کر سکتے، عصمت انبیاء، اور ان کو جہنم وغیرہ کا ڈر نہیں. لیکن پیغمبر بھی دنیا سے جانا نہیں چاہتے تھے، اس دنیا سے نکلنا نہیں چاہتے. آپ نے سنا ہوگا موسیٰ علیہ السلام کے بارے میں، جب حضرت اسرائیل علیہ السلام آئے، ایک تماچا مارا، جلالی تھے، تماچا مارا. پیغمبر دنیا سے نہیں جانا چاہتے تھے، کیوں؟ جہنم کا خوف تھا، نعوذ باللہ من ذالک، کیا کچھ ایسی چیزیں تھیں؟ نہیں، یاد رکھو وہ جانتے تھے کہ جو کچھ حاصل ہوگا وہ اس دنیا میں حاصل ہوگا، جو کچھ حاصل ہوگا، جو درجہ وہاں ملنے کا ہے وہ وہاں نہیں، وہ یہاں ارن کرنا ہے. سمجھے نہیں سمجھے؟ جو وہاں ملے گا وہ وہاں نہیں ملے گا، وہ اصل میں یہاں. اللہ تعالیٰ نے قرآن کریم میں کیا عجیب انداز میں اس بات کو فرمایا، قلو وشربو حنیئم، قلو کھاؤ پیو، مزے لے لے کر کھاؤ. تو کیا کھاؤ؟ قلو کھاؤ، وشربو پیو، حنیئم بہت مزے لے لے کر. کیا؟ بما کنتم تعملون، خوب اس پر غور کرو، جو تم عمل کرتے تھے. قلو وشرب، اور کھانا پینا اس میں ہونا چاہیے. آگے سیب، انگور، دودھ، شہد، دوسری چیزیں، تو آگے کیا فرما رہے ہیں؟ بما کنتم، اے قرآن کیا ہے؟ قلو وشربو حنیئم بما کنتم تعملون، جو یہاں عمل کرتے تھے وہ وہاں کھا. یہ دنیا دار العمل ہے، تو پیغمبر بھی یہ بات جانتے تھے. اب ایک نقطہ، اور بھی آپ سن لو، اور اللہ تعالی کسی چیز کے محتاج نہیں ہے، محتاج ہے کسی چیز کے محتاج، لیکن اللہ تعالیٰ کہتے ہیں وَلَن تَجِدَ لِسُنَّتِ اللَّهِ، اللہ کی سنت تبدیل نہیں ہوتی. اللہ نے ایک سنت بنائی، کیا بنائی؟ اللہ نے ایک سنت بنائی، یاد رکھو، ایک ہوتا ہے قدرت اللہ، ایک ہوتا ہے سنت اللہ. اللہ کی قدرت، اللہ کی قدرت یہ ہے کہ وہ سیب کے درخت سے ناشپاتی پیدا کرے، کر سکتا نہیں کر، لیکن ایسا ہوتا ہے؟ نہیں، سنت اللہ ایسا نہیں ہے، قدرت ہے. اللہ تعالی یعنی بغیر کسی انتظار کے وقت کے انسان کو پیدا کر سکتا ہے، لیکن سنت بنائی 9 مہینے میں، یہ سارا جو امبریالوجی آپ پڑھتے ہیں، ایسے ایسے کرا تو پھر بچہ پیدا ہوگا. قدرت تو ہے لیکن سنت ایک بنائی، اسی طرح سے ایک سنت بنائی اللہ تعالیٰ نے کہ یہ دار الاسباب بنایا اس دنیا کو. کیا بنایا؟ یعنی جب تک کوئی سبب اختیار نہیں کرے گا تب تک اس کو وہ درجہ نہیں ملے گا. اب اللہ تعالیٰ نے نبی کریم صلی اللہ علیہ وسلم کے لیے آئس مرتبہ مقرر فرمایا جس کا ہم اندازہ نہیں کر سکتے. تو حضور صلی اللہ علیہ وسلم کے لیے امت کو کہا گیا اب درود پڑھو، درود مشروع ہو گیا، درجے بلند ہو رہے ہیں. یہ درود تو ہمیں فائدہ پڑھنے والے کو وہ الگ چیز ہے، وہ الگ چیز ہے فائدہ پڑھنے والے کو، لیکن حضور صلی اللہ علیہ وسلم کے درجات برابر بلند ہو رہے ہیں. کیا اس کی ضرورت تھی؟ یہ دنیا دار الاسباب ہے، خوب سمجھ لو، عمل کے بغیر کچھ نہیں ملنے کا، زندگی ضائع مت کرو، اوقات ضائع مت کرو، وقت کو ضائع مت کرو. یہ دنیا دار الاسباب ہے، اس کا ایک ایک لمحہ بہت قیمتی ہے، پھر نہیں ملے گا. پوری دنیا کو معاوضے میں دے دو، کل کا دن واپس لے لو. کر سکتے ہو؟ آپ کے 20 سال زندگی کے گئے، اب ان 20 سال کو واپس لے لو. لے سکتے ہو؟ نہیں لے سکتے. خوب سمجھو پیارے بچوں. بات سمجھ میں آ گئی؟ درود شریف والی بات سمجھ میں آ گئی؟ یہ دنیا دار الامر ہے، یہ دار الاسباب ہے. جب تک اسباب اختیار نہیں کرو گے، نبی کریم صلی اللہ علیہ وسلم جہاں دوسرے لوگ ایک زرہ لگاتے تھے، وہ دو لگاتے تھے. زرہ سمجھتا ہوں جو جنگ میں پروٹیکشن کے لیے لگاتے ہیں، شیلڈ. ہاں صحیح بات، شیلڈ لگاتے تھے بچنے کے لیے. اب وہ ایک لگاتے ہیں، یہ دو لگاتے ہیں. حالانکہ فرشتے، خود جبرائیل علیہ السلام لے کر فرشتے قرآن گواہ ترتے تھے، حفاظت کے لیے معمور تھے. فرشتے معمور تھے، قرآن گواہ، فرشتے بدر میں بھی آئے. یہ دنیا دار الاسباب ہے، یہ دار العمل ہے. خالی تمنا کرنے سے کچھ نہیں ہوتا، آنکھیں بند کر کے بیٹھنے سے، تمنا کرنے سے کچھ نہیں ہوتا. ہر سانس کا حساب لیا جائے گا، ہر سانس کا. یہ سانس آپ جو آپ پڑھتے ہو، آپ لوگوں کو مشکل نہیں ہے. ایک سانس میں مشکل ہو جائے، ایسٹھما پیشنٹ کو دیکھا ہوگا، ایسٹھمیٹک پیشنٹ کو دیکھا ہوگا، کیا ہوتا ہے اس کو، رات اس کی کیسے گزرتی ہے، اس کی آکسیجن سیچوریشن کم جب ہوتی ہے، اس کو کیا حال گزرتی ہے، دیکھا ہوگا. یہ جو ہم آرام سے آسانی سے سانس لیتے اور چلتے ہیں، اب یہ کتنی بڑی نعمت ہے. پوری آیت پڑھو، لتس النا یومئذ عن النعیم. یاد رکھو، نام تاکید کے لیے. جو عربی پڑھتے ہیں ان کو معلوم ہوگا، لا جو آگے ہے، لام جس پر زبر، یہ آتا ہے تاکید کے لیے. ہاں، اور اس کے پیچھے بھی نون ہے جس پر تشدید ہے، اس کو بولتے ہیں نون ثقیلہ، یہ بھی تاکید کے لیے، ڈبل تاکید ہو گئی. جی عربی میں تو ایسا کہتے ہیں، میں تو کم پڑھتا. لتسألن، یعنی تاکید کے ساتھ بیان کیا گیا، ضرور بالضرور تم سے حساب لیا جائے گا، تم پوچھے جاؤ گے. تعالى يسأل تسأل، لتسألن، تم سے ضرور بالضرور پوچھا. اس کے بارے میں، نعمتوں کے بارے میں جو ہم نے دی ہیں، لتسألن يومئذ عن النعيم. سانس نعمت ہے یا نہیں ہے اپنے دل سے پوچھو، سانس نعمت ہے یا نہیں ہے؟ نعمت میں ہے. تو قرآن کریم نے کیا فرمایا، لتسألن يومئذ عن النعيم، ضرور بالضرور پوچھا جائے گا. تو یہ زندگی کیا ہے؟ نعمت عظمیٰ ہے. سانس تو کا ایک حصہ ہے، پوری زندگی بہت نہیں. یہ دنیا بہت قیمتی ہے. آپ دنیا کی مذمت پڑھتے ہو، دنیا ایسی ہے ویسی ہے، اخرباز میں یا کتابوں، وہ تو آپ چیز، لیکن بجائے خود یہ دنیا، اب یہ ولقد کرمنا بنی آدم، بنی آدم پر یہ جو تاج لگایا گیا کدھر لگایا گیا؟ دنیا میں، دنیا میں. اور خلیفہ بنا کر بھیجا گیا جنت میں، دنیا میں، دنیا میں. تو یہ دنیا، اور یہ جو پیغمبر بھیجے گئے، سب سے بڑا مرتبہ نبی کریم صلی اللہ علیہ وسلم، تو ان کو کہاں بھیجا گیا؟ دنیا میں. تو یہ دنیا جو ہے، یہ زندگی جو ہے بہت قیمتی، لہو لائف، کھیل تماشا اور سستی سونا اور باتیں کرنا، ٹی وی دیکھنا اور گپ شپ میں، یہ ساری زندگی نہیں، یہ عقل مندوں کا کام ہے. سب سے پہلے کیا سیکھنا ہے؟ ہم انسان بنے. چاہیے ہمیں انسان بننا یا نہیں؟ سن بیٹا، اتنا آسان نہیں ہے. اس کے لیے آپ یہ ایم بی بی ایس کے لیے اتنی محنت کرتے ہو، اس کو آپ ہزار درجے سے ملٹیپلائی کرو، اس کو اس سے زیادہ ملٹیپلائی کرو. کیوں؟ اب آپ کے ایم بی بی ایس کا جو مقصد ہے، اس کا یہ آپ کی زندگی کا ایک گوشہ ہے، ایک پارٹ آف دا لائف. کہ آپ کو پھر آپ کا پروفیشن ہوگا، پھر آپ کے بچے ہوں گے، پھر آپ کو یہ ہوگا، یہ ہوگا، ایک حصہ ہے اس کے. لیکن جو بیسک آپ کا مقصد ہے، اس کے لیے کتنی محنت کی ضرورت ہے، کتنی لگن کی ضرورت ہے، کتنے اچھے استاد کو ڈھونڈنے کی ضرورت ہے. انسان بننا کوئی آسان کام نہیں. جو بغدادی کے بارے میں آتا ہے، رحمۃ اللہ علیہ کے بارے میں آتا ہے، کہ وہ بغداد کی جامع مسجد سے نکلے جمعہ کی نماز پڑھ کر، بغداد کی جامع مسجد سے جمعہ نماز، تو وہاں کتنے ہزاروں لوگ، سب مسلمان. واہ 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 واہ، جنتیوں کی برتی ہے، جنتیوں کی. لیکن آدمی کوئی کوئی، جنتیوں کی برتی ہے، آدمی کوئی کوئی. حضرت یہ کیا فرمایا؟ کہ یہ سارے جو یہ مسجد سے نکلے، یہ سب جنتی ہیں، ایک نہ ایک وہ دن تو جنت میں چلے ہی جائیں گے. مسلمان گناہگار بھی ہوگا، آخر میں جنت میں، تو جنتی تو ہے. لوویسٹ، جس کے ایک کم کے برابر بھی، ایک ذرے کے برابر ایمان ہوگا، آدمی جنت میں چلا جائے گا. تو گویا جنتی بننا آسان ہے، انسان بننا آسان نہیں ہے. ان میں انسان کوئی کوئی ہے، آدمیت اپنے اندر پیدا کرنا، یہ اپنے انٹیریئر کو، اس کو مولڈ کرنا ہوتا ہے. کرنا ہوتا ہے. اب مولڈ کیسے ہو جائے گا؟ آپ نے، آپ کے پاس کوئی لوہے کا چیز ہے، یہ راڈ ہے، آپ اس کو ایک بال بنانا چاہیں گے. آپ کے یہ راڈ، آئرن راڈ، آئرن بال کیسے بنے گی؟ پہلے اس کو میلٹ کرنا پڑے گا، آگ میں ڈالنا پڑے گا، پگھلانا پڑے گا، پھر مولڈ ہو جائے گی. اسی طرح سے ہمارے اندر جو حیوانیت پیوست ہوئی ہے، اس کو نکالنا ہے، اور اس کو ریپلیس کسے کرنا ہے؟ इंसानियत। अब कौन चाहता है कि मैं इंसान ना बनू, वो जरा हाथ उठाए, मैं इंसान ना बनू। नहीं, सब चाहते इंसान बनना, तो फिर इंसानियत का सबक सीखना चाहिए। थानी रहमतुल्लाह अलैह से किसी ने पूछा, उनकी खानका में लिखा होता था, जैसे आपको सिटी क्रस होते हैं, कोई उसमें कुछ कुछ लिखते हैं, अब हॉस्टल में रखते हो कि मस्जिद में होते हैं, उनके यहाँ एक सिटी कर था दीवार पर चप लगा हुआ, उसमें क्या लिखा रहता था, जिसको वली बनना है, पीर बनना है, दरवेश बनना है, ये बनना है, वो किसी और जगह जाए, जिसको इंसान बनना, आदमी बनना, वो यहाँ रहे, वो लिखा रहता था, स्टिकर लगा था दीवार। तो किसी ने पूछा, हजरत ये आदमियत किसको कहते हैं? मेरा मौजू पता नहीं कहाँ से शुरू किया, अब पता नहीं। चलो आप लोग दुआ करो अल्लाह ताला नफे की बात दिल में डाल दे, आपके लिए भी मेरे लिए। तो फरमाया आदमियत इसको कहते हैं कि आपसे किसी को थर्रा सा भी नुकसान न पहुंचे, अदना से अदना लोवेस्ट इतना नुकसान भी न पहुंचे। कितना नुकसान, कोई शख्स लिख रहा है, आपने सुना अस्सलाम वालेकुम, उसको तकलीफ होगी, वो लिख रहा था बेचारा, उसका मजमून गया, आपकी सलाम से उसको तकलीफ होगी। शरीयत ने तकलीफ देने को हराम कर दिया, क्या कर दिया, शरीयत ने तकलीफ देने को हराम कर दिया। अब ये सलाम करना इसके लिए सुन्नत था, क्या था, लेकिन अब ये ऐसे कर दिया कि ये हराम में। या वो लिख रहा था, उन्होंने कहा अस्सलाम वालेकुम, हाथ भी बढ़ा दिया मुसाफा। ये एक मिसाल में दे समझाने के लिए कि इतनी छोटी सी तकलीफ भी जायज नहीं है। तो अपने दिल को, अपने अंदर बातिन को है? अब इसमें हसद भी है, बुगुज भी है, कीना भी है, लालच भी है, शहवत भी है, और फिर इंसान कहता अपने आप को, ये सारे एनिमल इंस्टिंक्ट्स है, ह्यूमन इंस्टिंक्ट्स है, ये सारी चीजें हैवानियत है, अपना क्लासमेट है, रूममेट है, अब उसका जिद है, अरे तुम्हारी ये इबादत कहाँ को जाएगी, रूममेट तुम्हें पसंद नहीं, तुम उसके बारे में हसद रखते हो। अब तुमने हसद रखा तो ठीक रखा, लेकिन याद रखो इसके बारे में बाद मुफस्सरीन ने कहा नारुल्लाहि मूकदतुल्लदी, ये हसद की आग है जो जलों तक पहुंचती है और इसके एमाल को जला देती है। एक बार हुजूर सल्लल्लाहु अलैहि वसल्लम, आप लोग देर तो नहीं हो गई, एक बार हुजूर सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया कि अगर किसी जन्नती को देखना होगा तो जो आएगा उसको देखो। बड़ी छत्र आ गए, सहाबी बैठ गए मजलिस में, दूसरी दिन हुजूर सल्लल्लाहु अलैहि वसल्लम फिर यही फरमाया, फिर वही शख्स आए, तीसरे दिन भी। अब गालिबन हजरत अब्दुल्लाह इब्ने उमर रज़ियल्लाहु अन्हु, उसको बहुत ये रहा कि ये शख्स आप, या हजरत अली, मुझे पूरा याद नहीं है, उसको रहा कि ये शख्स क्या अमल करता है, देखना चाहिए इसको, उसके पीछे पीछे गए। अब वो घर पहुंचे तो दस्तक दी, कहाँ कब देर हो गई, मैं आपके यहाँ रहना चाहता हूँ, सहाबा तो सीधे साधे थे, वो तो ऐसे भी थे, रहे। अब देखा ये ईशा की नमाज पढ़ कर सो गया, पूरा सो गया, और सुबह फजर में न तहज्जुद न कुछ, और दूसरे दिन भी, तीसरे तीन रात वो रहे वहां, इसको कोई एक्स्ट्रा अमल, पांच नमाज उसके अलावा कोई एक्स्ट्रा अमल करते नहीं। अब उससे नहीं रहा गया, असल में आपसे एक बात पूछना चाहिए, آپ کون سا عمل کرتے ہیں جس کی وجہ سے حضور صلی اللہ علیہ وسلم یہ فرمائے کہا میں یہ جو آپ دیکھا یہی کرتا اور کچھ بھی نہیں کرتا. نہیں آپ کچھ کہیں کہا نہیں میں بالکل یہی عمل کرتا اور کچھ نہیں کرتا. ہاں ایک چیز ہے میرے دل میں کسی مسلمان کا حسد. اب اپنے اب دیکھو انسانیت کی صفت آ جائے گی. میں نے کہا انسانیت کو یہ تو میں ایک مثال دے رہا ہوں یہ تو ہزاروں اس طرح سے. اب کوئی اپنے دل کو حسد سے صاف کر کے دکھائے ہم ولی مانیں گے اس کو. اپنے دل کو اسی کو کیا بولتے ہیں پیوریفیکیشن آف انر سیلف یا دوسرے الفاظ میں اس کو بولتے ہیں تزکیہ. عربی میں پیوریفیکیشن کا لفظ ہے تزکیہ. کہ آپ حیوانیت کی گندگیاں اپنے اندر سے نکال رہے ہیں ان کو ریپلیس کیسے کرتے ہیں انسانیت کی. تو یہ انسانیت کا مفہوم بہت وسیع ہے. صرف حسد اور بغض اور یا چند چیزیں جو ہم نے جنوائی ہیں انہی پر اس کا انحصار نہیں ہے تو یہ الگ چیز ہے. لیکن ہمارے دل میں کیا یہ دایا پیدا ہوتا ہے کہ ہم انسان بنے؟ اگر دایا پیدا ہو جائے گا پھر کیا کوشش کرے گا کہ یہ انسانیت کہاں سکھائی جاتی ہے؟ آپ نے دیکھا میڈیکل کالج بھترا میں ہم کو ملے گی اور وہاں میڈیسن پڑھیں گے. آئے آپ لوگ بھترا میں میڈیسن پڑھیں گے لیکن انسانیت کا سبق اس کے لیے بھی کوئی مدرسہ اس کا مدرسہ ڈھونڈا کہ یہ سب کہاں پڑھا جاتا؟ کوئی ایسا مدرسہ تو ہم نے دیکھا نہیں. لیکن کہتے ہیں من جدہ جو کوشش کرتا ہے طلب کرتا ہے اللہ تعالیٰ اس کو دے دیتے ہیں. اللہ تعالیٰ اس کو دے دیتے ہیں. تو ایک سبق یہ آپ یاد رکھو کہ اپنی زندگی کو قیمتی سمجھو. اپنی زندگی کو کیا مطلب ہوا؟ صبح اٹھے آپ نیند سے اور شام کو سو گئے, بیچ میں آ گئے 12 گھنٹے 10 گھنٹے 11 گھنٹے کتنے آ گئے. اب اس میں اپنے روزانہ جو آج کے دن میں کیا اب خود اس کو مارکس دو. خود جب تک آپ اپنے آپ کو خود محاسبہ نہیں کریں گے اپنا حساب نہیں لیں گے تو آپ امپروو کیسے کریں گے؟ جو انسان اپنی غلطیاں ٹھیک نہیں کرتا کہ میرے ٹرمینل میں اتنے مارکس کام ہو گئے کیا ہوا میں نے یہ تو اپنی غلطیاں ویکنیس دیکھتا نہیں دیکھتا پھر دوسرے میں اس کو اوور کم کرنے کی کوشش کرتا نہیں کرتا تو اب زندگی کیسے امپروو کرے گا کیسے کرے گا؟ بس بیٹھے گا سوچے گا اس سے کیا ہونے کا. یہ دنیا کیا ہے؟ دار العمل ہے نا. تو پریکٹیکلی اپنا ٹائم ٹیبل صبح سے شام تک کہ آج کے دن میں میں نے اگر کوئی بہت اچھا لڑکا ہوگا کم از کم اس کا 50% ٹائم تو ویسٹ ہوتا ہی ہوتا جائے گا. یعنی کوئی بہت ہی اچھا ہو. امام غزالی رحمۃ اللہ علیہ نے کیا فرمایا, خیر وہ تو آپ کو کنفیوز کرے گا اس وقت. اب کیا کرے گا؟ اپنا ٹائم ٹیبل اب اس میں دیکھے گا کہ میں نے آج کے دن میں جو یہ کون کرے گا جو اپنے آپ کے ساتھ سنسیئر ہوگا جس کو اخلاص کے ساتھ اپنی اصلاح کی فکر ہوگی وہ کرے گا. دوسرا جس کو شیطان نے مس کر دیا ہے وہ تو کہہ گئے یہ باتیں آتی رہتی ہیں وہ اس پر عمل نہیں کرے گا. لیکن جو اللہ توبہ کرے گا اور اللہ تعالیٰ سے مدد مانگے گا تو اللہ تعالیٰ اس کے لیے نیک بننا آسان بنائے گا. تو اپنے ٹائم ٹیبل کو دیکھے گا صبح سے شام. اب اس میں اب اصل میں اس کے لیے ایک ٹیچر کی ضرورت پڑتی ہے, مستقل ایک ٹیچر کی. اب جب تک ٹیچر ملے گا تب تک ایک چھوٹا سا آپ میں آپ کو تھوڑا سا آپ کو ہوتا ہے نا وہ آپ امتحان میں کبھی گٹکا لیتے ہو چھوٹا سا, ہاں اب گٹکے میں سے جلدی جلدی یاد کیا پریکٹیکل پوائنٹس, تو وہی گٹکا میں بتاؤں گا. باقی ڈیٹیل کے لیے تو آپ کو محنت کرنا ہی پڑے گی. ہوتا ہے ہمارے یہاں ہوتا تھا پتہ نہیں آپ لوگوں کے یہاں گٹکا چھوٹا چھوٹا گٹکا, بس امتحان میں جلدی جلدی نظر ماری تو گئے. تو یہ گٹکا میں بتاؤں گا. اور اپنا ایک لطیفہ, لطیفہ سمجھتے ہو جوک, جب میں اسٹوڈنٹ تھا تو مجھے یہ لڑکے اکثر گٹکا بولتے تھے, مجھے یہ سمجھ میں نہیں آتا تھا کہ گٹکا کیا چیز ہے. تو میرے ایک ساتھی تھے, اس نے کہا یہ اینٹی گٹکا سوارے اینٹی میں ہی میرے کیا اتفاق سے وہ اینٹی کے پری فائنل میں ہی تھا. اور میری بھی حماقت دیکھو, میں گیا علی محمد بک سیلر ہے نا, میں نے کہا مجھے اینٹی بھائی گٹکا دی بالکل واقع ہے, مجھے معلوم نہیں تھا گٹکا کیا ہوتا ہے. وہ کہتا مچھے نا ان دنوں مجھے نہیں مانا تھا کر کے پاس. تو یہ گوشت کا بتاؤ, بتاؤں یا نہ بتاؤں؟ پھر آپ ہیریسن کو ڈھونڈیں گے بڑے ڈیٹیل بک کو پوچھ لو گٹکا وغیرہ. ایک کوشش کرو پورے اخلاص کے ساتھ کہ آپ فجر کی نماز وقت پر پڑھیں گے, اس کا آپ اور ایک دوسرے کی مدد لو اس میں. یعنی جو نہیں اٹھ پاتے ہیں تو جو اٹھ پاتے ہیں ان کو منت سمجھو. ایک چیز یاد رکھو, بہت چیزیں تو ہو گئیں یاد رکھنے کی, یاد رکھتے ہو رومی ہو غزالی ہو عطار, یہ بڑے گزرے ہیں فرید الدین عطار, مولانا رومی, امام عطار ہو رومی ہو غزالی ہو, کچھ ہاتھ نہیں آتا بے آہ سحرگاہی, کچھ ہاتھ نہیں آتا بے آہ سحرگاہی. اگر یہ ہو سکے آپ لوگ جن کو اللہ توفیق کی تہجد کی تو وہ تو بہت نور اللہ, لیکن کم از کم فجر نماز اس کا اہتمام کرو. ٹھیک, تبلیغ والے بولتے نا کہو انشاءاللہ
انشاءاللہ.
اور اس وقت دعا کرو, خوب دعا کرو. آپ کے دن خدا نہ کرے اگر کسی وجہ سے برے بھی گزر جائیں, لیکن صبح کی دعا مت چھوڑو. مت چھوڑو دعا کرنا, اور دعا کرو پوری یقین کے ساتھ. آپ کے حالات, چاہے باطنی حالات, چاہے دینی حالات, چاہے دنیاوی حالات, چاہے گھریلو حالات, چاہے کوئی بھی حالات, ایسے ہیں کہ بالکل مایوسی ہے, مجھے کچھ نہیں ہوگا, یہ حالات ایسے ہیں, لیکن مایوسی کو سامنے آنے مت دے دو. دعا کا دامن مت چھوڑو. ادعاء سلاح المومن, مومن کا بہت بڑا دعا. ایک فجر نماز,
la ya'isu min ravhillah illal qawmul kafirun. اس آیت کو یاد رکھو کہ اللہ کی رحمت سے نا امیدی یہ کفر ہے, کافر لوگ کرتے ہیں, مومن کے بھی نا امید نہیں ہوتا, مومن کبھی نا امید نہیں ہوتا. کیوں؟ صبح صبح ایک آتی ہے چھوٹی سی کتاب مسنون دعائیں. کیا آتی ہے؟ مسنون دعائیں. ہم نے, اگر اللہ نے چاہا, میں آپ لوگوں کو بھیجوں گا, ہم نے اس کا انگریزی بھی کیا. مولانا یونس سپارنپوری نے اس کو مومن کا ہتھیار اردو کیا تھا, ہم نے اس کو انگریزی کیا. 10-15 دن میں چھپ کر آئے گی, انشاءاللہ میں آپ کو بھیجوں گا. صبح اور شام جو حدیثوں میں دعائیں آئی ہیں ان کو اپنا وظیفہ بنا. صبح اور شام کی دعائیں جو نبی کریم صلی اللہ علیہ وسلم فرمایا کہ یہ صبح پڑھا کرو, یہ شام کو پڑھا کرو, یہ ضرور پڑھا کرو. ترجمہ سیکھو, ترجمہ سیکھو اور پورے یقین کے ساتھ پڑھو. اب ایک دعا سکھائی, بسم اللہ الذی لا یضر مع اسمی شیء فی الارض ولا فی السماء وهو السميع. بسم اللہ, اللہ کے نام سے شروع کرتا ہوں. کیسا نام ہے اس کا؟ بسم اللہ الذی لا یضر, وہ نام ایسا ہے کہ کوئی چیز نقصان, ما اسمی ہی اس کے نام کے ساتھ. صبح 3 مرتبہ پڑے گا, شام تو پورے 24 گھنٹے حفاظت ہو جائے گی. اور اس حفاظت کا پورا یقین رکھو اور ضرور ہو جائے گی, آپ کے یقین پر ہے. یہ نکلی کہاں سے ہے بات؟ نبی کریم صلی اللہ علیہ وسلم کبھی جھوٹ نہیں ہو سکتی. تو اگر ہمیں کچھ ہوگا تو ہماری یقین کی کمی. جی, سورہ حشر کے آخری جو آیات ہیں, واللہ الذی لا الہ الا هو عالم الغیب والشہادہ, 70,000 فرشتے, پورا یقین رکھنا چاہیے اس پر, 70,000 فرشتے دعا کرتے رہیں اس کے لیے اور حفاظت بھی ہو جائے گی. اور یقین ہوگا تو محسوس کرے. ایک فجر نماز کریں گے انشاءاللہ. بیٹا دیکھو, کوئی چیز مشکل نہیں ہوتی ہے, صرف ارادہ انسان کرے, اللہ تعالیٰ توفیق دینے والے ہیں. صرف ارادہ کرنا ہے اور خوب اللہ سے دعا کرنا ہے. اور سب سے دعا, اے اللہ مجھے ہدایت, اپنی ہدایت کی دعا, اس کو نہیں بھولنا چاہیے. اور پھر جو دعائیں کس میں آئی ہیں؟ حدیث میں آئی ہیں. وہ چھوٹی کتاب مسنون دعائیں, اگر ہاں آپ کے پاس تھی, خرید سکتے ہو, ٹھیک, یا 10-15 دن 20 دن میں ہم آپ کو بھیج دیں ان شاء اللہ, تو ان کو ضرور پڑھا کرو. کتنا لگے گا؟ 5-6 منٹ لگیں, 7 منٹ لگیں گے صبح میں, 7 منٹ لگیں گے شام میں. اگر زیادہ لگے یا 10 منٹ لگے گا تو 10 منٹ آپ اسپیئر نہیں کر سکتے ہیں اپنے لیے, یہ اللہ کے لیے نہیں کرنے, اپنے لیے نہیں اسپیئر کر سکتے ہیں. 10-10 منٹ کوئی مشکل ہے؟ اور جتنا ہو سکے تھوڑی سی تلاوت صبح, اگر صبح ٹائم نہیں ہے, کبھی امتحان ہے, کچھ ہے, شام کو, دن میں تھوڑا سا, ٹھیک. اور اس کے بعد کہ جو زیادہ ضروری ہے کہ اپنی صحبت جو ہے ان نیک لڑکوں کے ساتھ رہے. اب کلاس میں, روم میں ایسے لڑکے ہیں جو دین کی طرف اللہ تعالیٰ نے ان کو نہیں, ان کے ساتھ ان کی نفرت نہیں ہونی چاہیے, ان سے نفرت نہیں کرنا چاہیے. کیا پتا کل وہ آپ سے اچھے بن جائے, नफरत नहीं होना चाहिए, न हसद होना चाहिए, अपना दिल साफ होना चाहिए, बल्कि अपने ही को हकीर समझना चाहिए उनके। अब ये लोग काबिल नफरत हैं या ये लोग काबिल शफकत हैं? ये लोग काबिल शफकत, अल्लाह ने मुझे नमाज तौफीक दी, अल्लाह इसको नहीं देता, अल्लाह इसको भी देता, तो इसे नफरत होगी शफकत होगी। ये इंसानियत की सिफत है, इंसान उनस से निकला, इंसान किसे निकला, उनस माने यानी क्या बोलते हैं इसको, किसी की तरफ जो मेलान होता है ना, रगबत होती है, जो अट्रैक्ट करता है अपनी तरफ, वो चीज होती है। तो लेकिन अब ये जब तक उसको, लेकिन कि हमें नेक लड़कों की सोहबत में, अगर नेक लड़का सोहबत में नहीं मिलता बेहतर है अकेले। अब क्या होगा, आप अपने दोस्त से मिले, अब इसकी गिबत उसकी गिबत, उस टीचर को मॉक किया, अब टीचरों की भी तो, अब ये तो कोई गुनाह ही नहीं, हम तो नमाज पढ़ते हैं, हम तो वजीफा भी पढ़ते हैं, तो किसी टीचर को मॉक करना ये तो हमारी डिक्शनरी में गुनाह ही नहीं है। जो टीचर की इज्जत नहीं करेगा उसकी इल्म कहाँ से मिले? किसी की शिकारत करना, और वो उस्ताद हो, उस्ताद वो गैर मुस्लिम है, तो टीचर तो है, गैर मुस्लिम है लेकिन टीचर तो है, टीचर टीचर होता है। इमाम अबू हनीफा रहमतुल्लाह अलैह चेन्नई में आता है, उसको एक बार किसी, आप लोगों को देर तो नहीं होगी, मुझे बता देना, मैं तो बैठा हूँ यहाँ, इरफान साहब और जुबैर साहब ने मुझे यार का माली बनाया, तो आपको मैं बनाऊँ पैसा ना। इमाम अबू हनीफा अलैह रहमा से किसी ने पूछा, कुत्ता कब वाजिब होता है? कुछ लोग शरीर भी होते हैं, तंग करने के लिए सवाल पूछते हैं। इमाम साहब को मुझे नहीं मालूम, जब मालूम होगा बताऊंगा। कई बंगी से मालूम होगा, ये जो क्लास फोर लोग जो पुतों के साथ करते हैं उनको पता होता है। तो एक चमार से पूछा, तो उसने कहा कि जब कुत्ता टांग उठाकर पेशाब करेगा ये उसकी बलूगियत की निशानी है। ठीक, तो पूरी जिंदगी किताबों में लिखा है हजरत इमाम अबू हनीफा रहमतुल्लाह अलैह इस चमार बंगी के उस्ताद की कदर करते थे कि इससे मैंने एक मसला सीखा। अपने बड़ों की कदर करना, अपने उस्तादों की इज्जत करना, और अब किसी की आदत है वो तो इसको नाम निकाले, उसको कुछ करेगा, उसको आप उसके पास बैठ गए आप भी उसमें तो शामिल हो जाएंगे। अब यहाँ आपको क्या तालीम है, आपके लिए यहाँ तालीम है वाहजुरहुम हजरन जमीला। क्या है वाहजुरहुम? उनसे अलहदगी, खूबसूरती के साथ अलहदगी इख्तियार करो। यहाँ जमीला का लफ्ज आगे ला है, उसकी दिल शिकनी भी ना हो, ये कल तक मेरे साथ घूमता फिरता था, मेरे साथ बैठता आज, ये क्या बैठता ही नहीं, और तू बेदीन है तुम्हारे साथ कौन चलेगा? नहीं ऐसा नहीं, मेरा थोड़ा सा काम है, जरा मैं उधर। अब वो क्लास में और क्लास खत्म हो गई, बाहर मिल गया, अब दूसरा टीचर आया नहीं, अब क्या करेगा? अब लड़कियों को तकेगा या उन्हीं के साथ गपशप करेगा? नहीं, अच्छा लड़का, अब क्या करेगा? अब मुझे थोड़ा सा लाइब्रेरी तक जाना है, अब लाइब्रेरी में गया किताब, वक्त जाया हुआ फायदा हुआ? जिसको बचना होता है वो बच जाता है, जिसको बचना नहीं है उसके बहाने अपनी जबान की हिफाजत करना, आंखों की हिफाजत करना, कान की हिफाजत करना, ये चीजें जरूरी हैं अगर कोई चाहता है कि वो इंसानियत के दरमियान है। अब समझता है कि मैं नमाज 5 पढ़ता हूँ, बाकी सब जायज, गीबत करना भी जायज, वक्त जाया करना भी जायज, उस पर तमस्कर मस्करापन करना भी जायज, टीवी देखना भी जायज भी जायज। अब इन सब चीजों से दिल क्या होता है बीमार, और यानी उस पर अंधेरा छा जाता है। जब अंधेरा छा गया तो उस पर नूर नहीं आता, और कुरान नूर है, समझे। ये प्रैक्टिकल पॉइंट्स हैं जो इन मेडिकल स्टूडेंट्स, यानी जो इस जिंदगी में आप लोगों की जो प्रैक्टिकल लाइफ है, अब इसीलिए सुबह से शाम तक आप देखेंगे ना कि हमें कहाँ कहाँ हम फिसल जाते हैं, अब वहां हमें क्या करना चाहिए ताकि हम अल्लाह ताला की रजा के मुताबिक अपनी जिंदगी। ये तो मैं आपको ब्रॉड आउटलाइन बताता हूँ, असल इंसानियत क्या है उसको लिए सीखना है, उसके लिए आपको एक परमानेंट टीचर और परमानेंट एक क्या बोलते हैं उसको, स्कूल की जरूरत है, तो अलग चीज है। लेकिन फिलहाल कि जिससे हमारे रोजमर्रा जिंदगी के दिन इसमें हम गुनाहों से बच सके, एक सुबह से शाम तक बनाया टाइम टेबल, एक फजर नमाज की हम क्या करेंगे उसकी कोशिश करेंगे, और फजर से पहले या फजर के बाद में दुआ का एहतमाम करेंगे। आप देखेंगे, महसूस करेंगे कि अल्लाह ताला आपके लिए रास्ते खुलते, जितने जितने यकीन से आप दुआ मांगते चले जाएंगे उतना उतना आपके लिए रास्ते खुलते चले जाएंगे, और गुनाहों से बचना आसान है। अब उसमें एक जो लिखा है मसनून दुआओं में, ला हौल वला कुव्वत इल्ला बिल्लाह, इसको किसी तादाद में पढ़ना, तादाद की वहां तो लिखा हुआ है लेकिन उसके बगैर भी पढ़ सकते। अब इसका तर्जमा क्या है, इसका लफ्जी तर्जमा नहीं लिखते हैं किताबों में, ला हौल वला कुव्वत इल्ला बिल्लाह, इसका लिटरल मीनिंग अब देखेंगे वहां लफ्जी तर्जमा नहीं लिखते, इसका तर्जमा लिखते हैं कोई गुनाह से बच नहीं सकता, कोई नेकी कर नहीं सकता बजुस अल्लाह की मदद। अब ला हौल वला कुव्वत इल्ला बिल्लाह, अब इसको यकीन के साथ पढ़ो तो अल्लाह ताला इसको तौफीक देते चले जाएंगे, किसकी, नेकियों की और बदी से बचने। जब तक बदी करता चला जाएगा तब तक इसका दिल नजस और अंधा, और अगर बदियों से बच गया तो बदी से खुद बचेगा, खुद नहीं बचेगा। अल्लाह ताला की क्या होनी चाहिए, नुसरत, अल्लाह ताला की मदद, और अल्लाह ताला की मदद के लिए अब ये अल्लाह ताला के साथ लपक जाएगा, और उसके साथ तो इसको ये चीजें आहिस्ता 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 आहिस्ता, और अगर इसके इसने दिन अब दिन दिन में गुना तो बशर तो है, और नौजवानी में और जहाँ माहौल भी ऐसा हो, अब शाम को जरूर तौबा करें। बुखारी शरीफ की हदीस में है, आखिरी हदीस, पहली हदीस इमाम बुखारी ने जुलाई पहली हदीस लाए, और आखिरी हदीस में ये हदीस लाए, कलिमतान हबीबतान इला रहमा, दो कलमे ऐसे हैं, दो लफ्ज जो रहमान ने अल्लाह को बहुत पसंद है, कलिमतान हबीबतान इला सकीला ने अगल मीजा, तो कयामत में वो मीजान में उस तराजू में डाले जाएंगे तो बहुत भारी लगेंगे, खफीफतान अलग लिसान, लेकिन जब जबान से पढ़ेंगे तो बहुत हल्के, खफीफतान अलग लिसान सकीलतान अलग मीजा, वो क्या है, सुभान अल्लाह व बिहम्दी सुभान अल्लाह। असल में बच्चों دین سیکھنا ہے. اب یہ سبحان اللہ کیا ہے؟ کوئی زبان اس کا ترجمہ نہیں کر سکتا. اردو میں لکھتے ہیں اللہ تیری پاکی بیان کرتے ہیں, انگریزی والے لکھتے ہیں گلوری بھی تو اللہ, کوئی کچھ کوئی کچھ, لیکن یہ سبحان اللہ یہ ایسا سمندر ہے, اسی کا نام ہے. اب یہ, اب اس کو سمجھنا نہیں سمجھنا, ہیریسن بھی پڑھنا ہے, خوب پڑھو, کون کہتا ہے منع کرتا ہے, پڑھو خوب پڑھو ہیریسن, ایک سبحان اللہ اللہ اکبر, ایک سبحان اللہ اللہ اکبر, اللہ کرے ہماری سمجھ میں آ جائے. سبحان اللہ ملء ما بین السماء والارض كما قال علی الصلاۃ والسلام. ایک بندہ جب مومن بندہ سبحان اللہ کہتا ہے تو یہ اس زمین آسمان کے درمیان کو پورے کو بھر جاتا ہے. کیا بھر جاتا ہے وہ؟ خدا کرے میری سمجھ میں آ جائے. سبحان اللہ وبحمده سبحان اللہ العظیم. یاد رکھو, ابھی یہ سمجھ میں نہیں آئیں گے لیکن یاد رکھو سبق, اللہ کرے سمجھ میں آ جائیں. یہ پرائس لیس ڈائمنڈس یا کیا بولیں گے آپ, پیئرس یا وہ ایسے نہیں ہے جن کی کوئی قیمت, ایسے نہیں فرمایا نبی نے. ہاں اب دل میں یہ بات, یہ میں آپ کے, آپ نے دیکھا چھوٹا سا کنکر لے لو اور پانی میں ڈال دو, کیا ہو جائے, چھوٹے چھوٹے ریپلس. تو یہ میری باتیں آپ یہ ریپلس سمجھو, معلوم نہیں کون سی چھوٹی لہر کس کو, کس کے دل و دماغ کو طوفان لائے گی. اللہ کی قسم یہ چھوٹی لہریں آ کر میں طوفان بنتی, طوفان ہوتے سمندر میں وہ شروع ہوتا ہے ایک چھوٹی لہر سے, تو یہ ریپلس. سبحان اللہ وبحمدہ, خدا تجھے کسی طوفان سے آشنا کر دے کہ تیری بہر کی, تیری بہر کی موجوں میں اضطراب نہیں. خدا تجھے کسی طوفان سے آشنا کر دے کہ تیری بہر کی موجوں میں اضطراب نہیں. اور تو سمجھتے ہو اب انگریزی کہاں کہاں ہم بہت خوش قسمتی کا دین جس کو ہم نے کیا سمجھا, جو سونا ہم کو ملا جس کو ہم نے پیتل سمجھا, راکھ سمجھ لیا, راکھ کی قدر بھی نہیں کرتے دین کو. یہ دین ہے کیا؟ تو پیارے بچوں اس دین کو سمجھنے کے لیے اپنی زندگی کو وقف کر دو, پھر کوئی زندگی بن جائے, ورنہ زندگی کیا ہے, مر جائے, دنیا آتی, کوئی چیز تو حاصل کرنا چاہیے اس زندگی میں, ایسے ہی ضائع کرو. ڈاکٹر بننا میں نے کہا یہ ایک پارٹ آف لائف ہے, یہ ہول لائف نہیں ہو سکتا. آپ میں سے کوئی کہے گا یہ ہول لائف, اس پروفیشن میں جو ایڈمٹ پوسٹ ہوتا ہے اس ہمارے پروفیشن, وہ ہوتا ہے پروفیسر کا, ہوتا نا, پہلے اسٹینٹ سرجن ہوگا, ہاؤس سرجن, پھر پی جی رجسٹرار, پھر کیا ہوتا ہے लेक्चर रेस्टिंग कर रहा था और फिर गया खलास। तो उसमें अल्हम्दुलिल्लाह अब मैं तो आखिरी दर्जे पर, प्रोफेसर के दर्जे पर, लेकिन यहाँ मुझे लगता है मैं केजी क्लास में, वहाँ तो मैं उसके आखिरी जीने पर तो पहुँच गया, ठीक है। लेकिन यहाँ जो असल चीज़ है वो यहाँ है, उसे मैं मना नहीं करता, ऐसा मत कहो। कि आपकी जो स्टडीज़ हैं, आपकी जो तालीम मेडिसिन की है, वो दूसरों से अच्छी होनी चाहिए, उसमें भी आप एक्सेल करना चाहिए, वरना आप दीन में रुकावट बनेंगे। कहते इसी नमाज कौन कर सकते, इस पर फिजर कर सकते, और किस नहीं कर सकते। ग्रीन तो भी रेश इनसे होता है, मार्क सेवन ठीक अब इसके नहीं आते, तो ये फिर रुकावट बनता है दूसरों के लिए, ऐसा नहीं होना चाहिए। तो यहाँ पर भी आपको, और वो तो हो जाएगा अगर जब आप अपना टाइम वेस्ट नहीं करते हैं तो आप यहाँ भी एक्सेल करते, सीधा होता है। वो फिल्म देखेगा, वो सिनेमा जाएगा, वो टीवी देखेगा, वो कमेंट्री देखेगा, वो क्या क्या करेगा, और आपका वो सारा टाइम बच जाता है। तो आप तो अपनी स्टडीज़ में भी अच्छा करेंगे, ये हमने देखा है कि जो दीन की तरफ आ रहा है वो स्टडीज़ में अच्छा करता है, अगर उसकी प्रॉपर गाइडेंस, वो यहाँ भी अच्छा करता है। हमारे यहाँ ये अपना तजुर्बा है, ऐसा नहीं है। लेकिन असल मकसद जो है वो दीन को समझना है और अपनी ज़िंदगी को कीमती समझना है। अब एक शख्स ने आपके 10,000 रुपये नुकसान किए, दूसरे शख्स ने आपके 10 मिनट नुकसान किए, किसने ज़्यादा नुकसान किया ये सोचना है। 10,000 रिकवरेबल है, रिकवर 10 मिनट में आएंगे, तो अपने वक्त की कदर करना और फिर दीन को सीखना। हमें नमाज सीखना है, तो ये तो लंबा चौड़ा, ये तो पूरी खत्म नहीं, तो रात भी है। हम नमाज सीखना है, क्या आती है मुझे तो नहीं आती, मैं आपको कहूँगा। 2 रकात नमाज हदीस में आया है, 2 रकात नमाज दुनिया माफी हसी देती। अब ऐसी नमाज हमारी नमाज हो जाए तो इसके लिए कोई मेहनत भी करना पड़ेगी या कैसी कैजुअली अल्लाह अकबर? नहीं बेटा, ये नमाज अजीम व शान तोहफा है। ये शायद आप कल भी इन्हीं बच्चों में बात करनी होगी, आपका वो हुक्मरान मेरी बात समझ में आती है या बोर हो गए? हाँ जी, बोर हो गए? यहाँ तो अटेंडेंस नहीं है, क्लास में कितने सर अटेंडेंस अटेंडेंस कराए नहीं हो गए सर, बस बस चली जाए। नमाज को सीखना है, इसके लिए मेहनत की जरूरत है। नमाज को जो नमाज में मिलता है किसी दर्शन में नहीं मिलता, ये बात याद रखना चाहिए। समझ आए या ना आए, लेकिन याद रखना ये बात, जो नमाज में मिलता है किसी दरवेश में नहीं मिलता। तो नमाज अब आई कहाँ से? नमाज थोड़ा सा फिर वो सबक का रिकैपिचुलेट करेंगे, ये नमाज कहाँ से आई, थोड़ा उसको पस मंजर ध्यान में रखो। इंसानियत, ह्यूमैनिटी, हाईएस्ट पॉइंट ऑफ ह्यूमैनिटी, एक इंसान कितनी तरक्की कर सकता है उस का जो हाईएस्ट पॉइंट है वो था मेराज, था नहीं था? द हाईएस्ट मैन, द नोबलेस्ट, और जो भी जितने भी अलकाब हैं वो अजीम इंसान सल्लल्लाहु अलैहि वसल्लम अपने नुक्ते उरूज पर पहुंच गए और वो थे मेहमान। कहते अब गौर करो, गेस्ट कौन था, मेहमान कौन था, होस्ट कौन था, मेजबान कौन था? अब मेजबान कौन? अब एक शख्स किसी शख्स के पास जाता है और बेचारा वो उसकी हैसियत होती है, घड़ी उठाता है उसको गिफ्ट देता है। अब थोड़ा अमीर होगा वो उससे कुछ और ज्यादा सोने का कुछ देगा, कोई ज्यादा होगा वो डायमंड देगा, यानी जिसकी जैसी हैसियत होगा गिफ्ट होता है। गिफ्ट दो चीजों पर डिपेंड करता है, मेहमान कैसा है और गेस्ट कैसा है। एक बच्चा आएगा तो 10 रुपए देगा, कोई बड़ा सा आएगा तो देखना पड़ेगा उसका स्टेटस क्या है, वैसे ही उसको इशू गया है नहीं कहेंगे। इसमें मेहमान की भी शान मद्देनजर होती है, मेजबान की भी। अब मेहमान कौन थे, मेजबान कौन थे, मुकाम कौन था, तो वहां से जो तोहफा आया वो क्या होना चाहिए ये खूब देखो। उस क्या बोलते हैं उसको, अजीम तरीन मुकाम से, अजीम तरीन इंसान को, अजीम तरीन हस्ती से जो चीज मिलने वाली जो मिली वो कैसी होगी? क्या कभी हमने नमाज को ऐसा समझा है? कभी नमाज को ऐसा ट्रीट किया हमने कि ये है क्या? बात समझ में आ गई? ये नमाज आई कहां से, किसने दी, किसको दी, किस वक्त दी, किस हैसियत से, बहस से गिफ्ट दे दी उम्मत के लिए। क्या नाउज़ुबिल्लाह ये कोई मामूली चीज होगी, कैजुअल चीज होगी, फिजिकल एक्सरसाइज होगी जैसे कहते हैं एक्सरसाइज नकवाल, ऐसा नहीं है, ऐसा नहीं है। अस्सलातु मिराजुल मोमिनीन, अस्सलातु क्यों, अल मुसल्ली जिनाजी, नमाज पढ़ने वाला अपने मौला के साथ सरगोशी करता है। तो कैसा अजीम मुकाम है, तो अपने नमाज को सही करने की कोशिश करना, अपने नमाज को सही करने की। एक बड़े बुजुर्ग से बायत हो गए, दोनों बड़े बुजुर्ग। अब लोगों ने पूछा आप इतने बड़े तो फिर इसके क्यों उस्ताद बनाया? कहा इससे मैंने नमाज ना सीखी। क्या तब तक वो नमाज नहीं जानते थे, नहीं पढ़ते थे? तो इतने बड़े बुजुर्ग आलम थे, कुछ तो होगा ये चीज सीखने की। हमारी नमाज नमाज बने इसके लिए दुआ करना चाहिए अल्लाह ताला, मेरे लिए भी। मैंने पहले अर्ज किया ना सुबह सुबह दुआ करेंगे, एक दुआ ये भी करना कि ए अल्लाह हमें हकीकी नमाज नसीब, ये दुआ जरूर करना और फिर नमाज की कदर करना। अल्लाह ताला अमल की तौफीक कर, थोड़ी सी गुटके के तौर पर चंद ये मिसलेनियस किस्म के मुतफरक वो बोलते हैं, आपको मुतफरक नहीं समझ आएगा, वो मिसलेनियस समझ आएगा, बातें बताएंगे कुछ आप लोगों ने समझी होंगी, कुछ नहीं समझी होंगी। तो जो नहीं समझी वो समझो, वही जो मैंने कहा वो पीपल्स, कहीं जाकर अल्लाह ताला करे कि हमारी समझ में आ जाए। लेकिन सारा मामला अमल का है, प्रैक्टिकल। ये सारे वाज पढ़ना तो आलिमों का काम है, इल्मी बातें बता रहा आलिमों का काम है। मैं तो आलिम नहीं हूँ, मैं तो सर हूँ। हम तो उठाते हैं नाइफ और निकाल देते हैं, हम तो उधर उधर नहीं देखते ना, मेडिसिन की तरह छोरी काज है तो ये सर्जन थोड़ा ही होता है। व्हेन इन डाउट कट इट आउट, लेट माइक्रोस्कोप साथ इट, फिर पता चल जिसको दे बताएगा क्या है। सर्जन मत उधर उधर देखते हैं, सीधी सादी बातें बताई और वो प्रैक्टिकल। वो फिशन सोचेगा दो चार घंटे राउंड करके बोलेगा दे दो बी कॉम्प्लेक्स। वीडियो यहाँ नहीं होता है। प्रैक्टिकल, सारा दिन प्रैक्टिकल है। और इल्म भी ऐसे आएगा, जैसे आप ये हाईवे पर आता है, वो किसी रोड पर आप गए होंगे, दोनों तरफ से दरख्त होते हैं। जैसे इस्लामाबाद जाते हैं, श्रीनगर से बारामूला जाते हैं, इधर से भी आपको क्या नजर आता है? जब आप नजर मारते हैं, आप लगते हैं कि ये दरख्त वहाँ मिल रहे हैं, यहीं से इतना ही रास्ता है। अब एक जगह चलना फूसू ये उधर तक है, चलना फायदा क्या है? वहाँ से रास्ता नहीं है, बंद है। दूसरा 10 कदम उठाएगा यहाँ पहुंचेगा, तो फिर उसको और 10 कदम ही खुलेगा, फिर 10 कदम खुलेगा और 10 कदम। तो ऐसा ही है, जो दिन अमल शुरू कर देगा। एक हदीस आखिर में याद आई आप लोगों की बरकत से, तो उस पर हम इख्तिताम करेंगे। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया, मन अमिला मन बिमा अलिमा, जिसने अमल किया उस पर जो उसको मालूम है, जितना मालूम है उस पर। मान अमिला दिमा अल्लम अल्लाह मालूम, अल्लाह ताला उसको सिखाएगा जो वो नहीं जानता। जिसने अमल किया उस चीज, यानी गोया जितना हमको इस वक्त मालूम है, हम आलिम नहीं है, थोड़ा बहुत मालूम है, अब इस पर हम इखलास से अमल करना शुरू करेंगे तो अल्लाह ताला वो हमको सिखाए जो हमें मालूम है। वो हमारा काम नहीं, वो अल्लाह ताला का काम। लेकिन हम चलना शुरू करें, हम चलना शुरू करें, अपनी इस्लाह की फिक्र करें और जो चंद बातों की तरफ बच्चों की तवज्जो दिलाई गई की तरफ तवज्जो करें, तो इंशाअल्लाह अल्लाह ताला रास्ता खोल देंगे, आसान बना देंगे। दीन आसान है, मुश्किल नहीं है। दिन दिन बहुत आसान है, लेकिन जिसके लिए अल्लाह अल्लाह जिसके ऊपर कहर कर देते हैं तो उसको बहुत मुश्किल लगता है। जिसके लिए अल्लाह ताला जिसका सीना खोलते हैं उसको दिन बड़ा आसान लगता है। दिन बहुत आसान है, आप बेफिक्री से अमल करो तो बहुत आसान मजा आएगा और खूब मजा भी आएगा। ऐसा नहीं है कि आपका तंगी हो सकती, तंगी उनके लिए है, आपके लिए नहीं, दीन पर चलने वालों के लिए नहीं। उनके लिए रहमत की राह, अल्लाह ताला अमल की तौफीक दे। ले आओ उसको, जो इरफान बैठे घर में उसको गरम कर रहे हैं। Thank you. थमुद यार्गम वाली नहीं तो क्या ये आज से जो उसमें प्रोग्राम थे तो आपने 19 बजे किया क्या हुक्म है वो तो आप, लेकिन दुआ अभी से करते रहना। क्या प्रोग्राम कितना मिनट 10-20 मिनट वो आप नजम कैसा है आप उनका मुझे तो मालूम नहीं। यही तो मतलब ये तो बहुत इनफॉर्मल गैदरिंग इसमें जो को किस होने में गया था मतलब वो होता ना टाइमिंग का